रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपालमा कोरोना भाइरसबाट आज थप 3038 जना संक्रमण मुक्त, थप 2364 जना संक्रमित, 17 जनाको मृत्यु। नेपाली कंग्रेस केन्द्रीय कार्य समिति बैठक भोलि बस्दै। नेपालको कृषि क्षेत्रको पुनरूत्थानमा सघाउन विश्व ब्यांकले 9 अर्ब 44 करोड़ रूपियाँ ऋण उपलब्ध गराउने र भियतनाममा पहिरोका कारण कम्तीमा 21 जनाको मृत्यु। कोरोना भाइरसबाट आज थप 3038 जना संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या 1,24,862 पुगेको र संक्रमण मुक्त हुने दर 75.8% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी कोरोना भाइरसबाट आज थप 2364 जना संक्रमित भएका छन्। विभिन्न प्रयोगशालामा आज 9,769 नमूनाको रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा 984 जना महिला र 1,380 जना पुरूषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। आज काठमाण्डौमा 1,338 जना, ललितपुरमा 108 जना र भक्तपुरमा 97 जना गरी उपत्यकामा मात्र 1,615 जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 1,64,718 पुगेको छ। नेपालमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या 900 नागेको छ। आज थप 17 जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। यो सँगै हालसम्म मृत्यु हुनेको कुल संख्या 904 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म काठमाण्डौमा 209 जना, भक्तपुरमा 61 जना र ललितपुरमा 58 जना गरी काठमाण्डौ उपत्यकामा मात्रै 328 जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। आज देशभरमा गरी जम्मा 38,952 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये 31,898 जना होम आइसोलेशनमा रहेका छन् भने 7,054 जना अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरहरूमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार 304 जना संक्रमितको आईसीयू र 76 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। नेपालमा कोरोना भाइरसको संक्रमण बढ़ेसँगै आयुर्वेदिक तथा जड़ीबुटीप्रति आम नागरिकहरूको विश्वास बढ़दै गएको पाइन्छ। मकवानपुरको हेटौँडामा रहेको नारायणी अञ्चल आयुर्वेदिक औषधालयमा पछिल्ला समय सेवा लिनेहरूको चाप बढ़न थालेको छ। मकवानपुरबाट संवाददाता कृष्ण उदास खनालको रिपोर्ट।
हस्पिटलको दवाई भन्दा यसले साइड इफेक्ट हुँदैन, शरीरलाई राम्रो गर्छ भनेर आफूलाई थाहा भए अनुसार यहाँ चेकअप गर्न।
आयुर्वेदिक उपचार पद्धतिप्रति आफूमा विश्वास बढ़ेको अनुभव सुनाउँदै हेटौँडाकी एक स्थानीय महिला आयुर्वेदिक उपचार पद्धतिबाट आम नागरिकहरूले सर्वसुलभ तरिकाबाट सेवा लिन सकुन् भन्ने उद्देश्यले 2034 सालमा मकवानपुरको हेटौँडामा नारायणी अञ्चल आयुर्वेदिक औषधालय सञ्चालनमा आएपछि यसको सेवाप्रति नागरिकहरूको विश्वास बढ़दै गइरहेको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ़ेसँगै रोग प्रतिरोधात्मक क्षमता विकासका लागि पनि यस कार्यालयमा सेवा लिन आउनेहरूको चाप बढ़दै गएको नारायणी अञ्चल आयुर्वेदिक औषधालय हेटौँडाकी प्रमुख डाक्टर सृष्टि श्रेष्ठले बताउनुभयो।
सामान्य रोगहरूको लागि त छँदैछ, साथै अब अहिले चाहिँ कोभिडको सोर्सबाट थाहा पाउनु भएर चाहिँ यहाँ बुझ्न, साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने खालको औषधिहरू भनेर उहाँहरू चाहिँ लिन आउनु पनि हुन्छ।
नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि र मकवानपुर क्षेत्रमा समेत संक्रमण देखिएपछि सेवा लिनेहरूको संख्या वात्तै बढेको नारायणी आयुर्वेदिक अञ्चल औषधालयका वरिष्ठ कविराज निरीक्षक वैकुण्ठ आचार्यले
यस नारायणी अञ्चल आयुर्वेद औषधालयले असार मसान्तसम्म 8,700 जनालाई लकडाउनको बावजुद पनि सेवा दिन सकेका थियौँ। श्रावणदेखि हामीले चाहिँ करिब 2,000 जना मान्छेहरूलाई हामीले सेवा दिइसकेका छौँ।
आयुर्वेद सृष्टिको शुरूआतको उपचार प्रणाली मानिन्छ। सकेसम्म रोग लाग्ने नै नदिनु उत्तम र रोग लागिहाले आयुर्वेदिक उपचार प्रणालीमा उपचार गराइए विभिन्न औषधिले देखाउने नकारात्मक असरबाट जोगिन सकिने आयुर्वेदिक चिकित्सकहरूले बताएका छन्। कृष्ण उदास खनाल, रेडियो नेपाल, मकवानपुर।
दोस्रो पटक कोरोना शून्य भएको जुम्लामा संक्रमण फेरि बढ़दै गएको छ। सुरक्षा सतर्कता नअपनाउँदा कोरोना संक्रमण बढ़ेको विश्लेषकले बताएका छन्। स्थानीयले कोरोनालाई रुगाखोकीको संज्ञा दिने गरेको बताउँदै संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन तथा निषेधाज्ञा जस्ता कार्य गर्दा आलोचना खेप्नु परेको प्रमुख जिल्लाधिकारी भूपेन्द्र थापाले बताउनुभयो। जिल्लामा गत साउन 12 पहिलो पटक र असोज 14 पनि दोस्रो पटक संक्रमण शून्य भएको थियो, तर बुधबारसम्म 48 जना सक्रिय संक्रमित देखिएका छन्। जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि एक साताका लागि प्रशासनबाट प्रदान गरिने सेवा बन्द गरिएको छ। विभिन्न मितिमा संकलित स्वाबको पीसीआर परीक्षण गर्दा केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड़भाड़ हुने भएकाले यसले झनै कोरोना भाइरस सर्ने उच्च जोखिम भएकाले एक साताका लागि सेवा बन्द गरिएको सल्यानका सहायक प्रमुख जिल्लाधिकारी नारायण लामिछानेले जानकारी दिनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि अपरान्ह पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। पार्टीको आगामी 14 महाधिवेशनको तयारीका सन्दर्भमा छलफल हुने उक्त बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली पत्रकार र संचार माध्यमहरूसँग सहकार्य गरेर अघि बढ़ने बताउनु भएको छ। अर्थ मन्त्रालयमा नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले सरकार मीडिया र पत्रकारहरूसँग सहयोग र हातेमालो गर्दै अघि बढ़ने बताउनुभयो। उहाँले पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता लगायतका विषयमा नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर प्रोत्साहन प्रदान गर्दै अघि बढ़ने बताउनुभयो। अर्थमन्त्री पौडेलले लोकतन्त्रमा मीडिया र पत्रकारलाई चौथो अंगको भूमिका निर्वाह गर्न आग्रह गर्दै कोरोना महामारीको अहिलेको विषम परिस्थितिमा सशक्त र प्रभावकारी रूपमा प्रस्तुत हुन सम्पूर्ण संचार जगतलाई अनुरोध गर्नुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणमा काम नगर्ने ठेकेदारलाई कार्यवाही गर्न निर्देशन दिनुभएको छ। डोटीका प्रमुख जिल्लाधिकारी भीम प्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा काम नै नगरी योजना अलपत्र पार्ने ठेकेदारको लिस्ट तयार गरी कार्यवाहीका लागि सिफारिश गर्न निर्देशन दिनुभएको हो। ठेकेदारको लापरवाहीका कारण जिल्लामा एक दर्जन बढ़ी योजना अलपत्र परेको बताइएको छ। इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश नम्बर 2 सरकारले भोलि प्रदेशभरि सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रदेशभरि भोलि सार्वजनिक विदा दिने जानकारी गराउनु भएको छ। समयमै विद्युतको पोल व्यवस्थापन नहुँदा कैलालीको टीकापुरमा 6 लेन सड़कको निर्माण कार्यमा ढिलाई भइरहेको छ। सघन शहरी विकास कार्यक्रम अन्तर्गत टीकापुर नगरपालिकाको जमरा पुलदेखि बस पार्कसम्म निर्माण भइरहेको सड़क खण्डको कोरोना र सड़क छेउमा रहेका विद्युतको पोलको कारण निर्माण कार्यमा ढिलाई भएको हो। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
एकातिर कोरोनाका कारण र अर्कोतर्फ सड़कमा भएको विद्युतका पोलको समयमै व्यवस्थापन नहुँदा सड़क निर्माणमा ढिलाइ भइरहेको बताउनुहुन्छ इन्जिनियर गगनजङ शाही।
बिजुलीको पोलले गर्दा फोहोर भयो, नाली पास हुन नपाएर यो बर्खामा पानी सँगसँगै माटो अड्कियो, बिजुलीको पोल सँगसँगै खाने पानीको पाइपहरूले पनि डिस्टर्ब गरिरहेछ।
नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट टीकापुर नगरपालिकामा जमरा पोलदेखि बस पार्कसम्म 6 लेनको सड़क निर्माण भइरहेको छ। सड़क निर्माणको लागि रमन केएसजेबी धनगढ़ीले 13,89,07,786 रूपियाँमा ठेक्का लिएको छ। अहिले सड़क नाली बनाउने, पर्खाल चिन्ने र कलभर्ट निर्माण गर्ने काम भइरहेको छ।
नालीको काम चाहिँ अगाडि बढ़िरहेछौँ। अब यो दशैं तिहारको लगतै हामी त्यो पुरानो पिचलाई कोतारेर त्यो पिचको 4 लेन बाटो चाहिँ हामी त्यसलाई तयार गर्छौँ पिच गर्नको लागि।
2 वर्षभित्र काम सक्ने गरी 2075 फागुन 15 गते रमन केएसजेबीले ठेक्का लिए निर्माणको काम शुरू गरेको हो। 2077 साल फागुन 15 गते भित्र सक्ने गरी सम्झौता भए पनि कोरोना र विद्युतका पोलका कारण त्यो समयमा काम सकिने अवस्था नरहेको ठेकेदार कम्पनीले जनाएको छ। सघन शहरी विकास कार्यक्रम अन्तर्गत लम्की खकुला सड़क खण्डको टीकापुरको मुख्य बजारमा पर्ने जमरा पक्की पुलदेखि टीकापुर बस पार्कसम्म 2 किलोमिटर 300 मिटर सड़क कालोपत्रे हुन लागेको हो। सड़क निर्माण भएपछि कस्तो बन्दैछ त 6 लेनको सड़क? पुनः इन्जिनियर गगनजङ शाही।
जहाँ गाडी गुड्छ नि त्यो 22.5 मिटर छ, बीचमा 15 मिटर, 2 मिटर डिभाइडरलाई इन्क्लुड गरेपछि 17 मिटर हुन्छ। छेउछेउमा 375 दुईटा सानसाना सिङ्गल सिङ्गल लेन मिलाएर 6 लेन बन्छ यो बाटो चाहिँ।
निर्माणाधीन 6 लेन सड़कमा परेका विद्युतका पोल सार्ने विषयमा के भइरहेको छ? नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरका प्रमुख हिमांशु कुमार यादव।
अब हामीले इस्टिमेट गरेर दिए शहरी विकास मन्त्रालयमा, शहरी विकास मन्त्रालय हाम्रो ऊर्जा मन्त्रालयमा आउनु पर्यो, रकम चाहिँ हाम्रो प्राधिकरणको खातामा जमा गरेपछि हामी टेन्डर सुरु गर्छौँ।
टीकापुरमा अहिले 6 लेनको सड़क कालोपत्रे सहित बलक 1 का सबै सड़क कालोपत्रे र भ्युटावर सहितको घण्टाघर निर्माण भइरहेका छन्। व्यवस्थित बस पार्क भन्ने निर्माण कार्य सम्पन्न भई टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिसकिएको छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनेट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नली यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ।
ख्याल गर्नुहोस्, जबरजस्ती करणी गर्ने उद्देश्यले आक्रमण गर्ने वा जबरजस्ती करणी गर्ने व्यक्तिलाई पीड़ितले आफ्नो बचाउका लागि तत्काल प्रतिवाद गर्दा त्यस्तो व्यक्तिको ज्यान गएमा पनि अपराध हुँदैन।
जबरजस्ती करणीको बारेमा थाहा पाउने जोसुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
अब बाँकी समाचार। हुम्लाको उत्तरी नामखा गाउँपालिकाले आजदेखि विद्यालयमा पठन पाठन शुरू गरेको छ। झण्डै 7 महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढ़ाईमा प्रभाव परेकाले अभिभावकको दबावपछि पठन पाठन शुरू गरिएको हो। लामो समय लकडाउनका कारण विद्यालय बन्द हुँदा विद्यार्थीले पढ़ेको कुरा बिर्सिने भएका कारण पढ़ाई सञ्चालन गर्न अनुमति दिइएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महाधिवेशन प्रतिनिधि एवं नेपाल दलित संघका केन्द्रीय सदस्य भीमलाल गहतराजको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। दलित संघका केन्द्रीय सदस्य गहतराजको आज बिहान मोरङको मंगलबारे अस्पतालमा उपचारका क्रममा 69 वर्षको उमेरमा निधन भएको हो। सभापति देउवाले शोक वक्तव्य मार्फत स्वर्गीय गहतराजले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा पुर्याउनु भएको सक्रिय भूमिकाको स्मरण गर्नुहुँदै उहाँमा भावपूर्ण श्रद्धांजलि र शोक संतप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सड़क खण्डको बाँसटारीमा बस र टिप्पर एक आपसमा ठोकिँदा 8 जना घाइते भएका छन्। तानसेनबाट बुटवलतर्फ जाँदै गरेको टिप्परले बुटवलबाट तानसेनतर्फ आउँदै गरेको यात्रुवाहक बसलाई ठक्कर दिँदा 8 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भियतनामको क्वाङनाम प्रान्तमा पहिरो जाँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ। पहिरोमा परि 40 भन्दा बढ़ी मानिसहरू हराइरहेका र उनीहरूको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। विशाल आँधी मोलावीका कारण मध्य क्षेत्रमा मुसलधारे वर्षा र हुरीका कारण बाढ़ी पहिरो गएको थियो। करिब 3,75,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने 145 प्रति किलोमिटरको रफ्तारमा आएको आँधी थाइल्याण्ड र म्यानमारतिर अघि बढ़ेको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या भारतमा 80 लाख नागेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोविड 19बाट संक्रमित मध्ये झण्डै 91% अर्थात करिब 73 लाख व्यक्ति संक्रमण मुक्त भएका छन्। कोविड 19 को संक्रमणबाट हालसम्म 120,583 जनाको मृत्यु भएको छ। केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको भारतमा पछिल्लो पटक मृत्यु दरमा 1.49% कमी आएको छ। भारतीय स्वास्थ्य मन्त्रालयले कुल मृत्यु भएका व्यक्तिमध्ये झण्डै 70% व्यक्ति अन्य रोगबाट पीड़ित रहेको जनाएको छ। महामारीका कारण विश्वभर 4,48,00,000 भन्दा बढ़ी मानिस कोरोना भाइरस संक्रमित छन् भने 11,80,000 भन्दा बढ़ीको ज्यान गइसकेको छ। कोरोनाको हटस्पट नै रहेको अमेरिकामा संक्रमितको संख्या 91,21,000 नागिसकेको छ भने भाइरसका कारण मृत्यु हुनेको संख्या 2,33,000 नागेको छ। यसैबीच युरोपमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै त्यहाँका विभिन्न देशहरूमा पुनः लकडाउन शुरू गरिएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले फ्रान्सभरि दोस्रो लकडाउनको घोषणा गर्नुभएको छ। लकडाउनबारे थप जानकारी दिँदै राष्ट्रपति म्याक्रोनले कुनै पनि व्यक्तिले स्वास्थ्य सम्बन्धी वा अरू कुनै अति जरूरी काम नपरी घरबाट निस्कन नपाउने बताउनु भएको छ। अहिलेको लकडाउन कम्तीमा पनि आगामी नोभेम्बरको अन्त्यसम्म कायम हुने बताइएको छ। अहिलेसम्म कोरोना संक्रमणले नछोएको विश्वका थोरै स्थानहरूमध्ये प्रशान्त क्षेत्रको विकट मार्शल टापुमा पनि संक्रमणको दुईवटा घटना भेटिएका छन्। मार्शलको सरकारी स्रोतले अमेरिकाको हवाईबाट फर्किएका दुईजना कामदारमा परीक्षण गर्दा पोजिटिभ देखिएको जनाएको छ। मार्शल टापु फर्केसँगै नै उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो। मार्शलको सरकारले महामारी शुरू भएदेखि नै आफ्ना सबै सीमा नाकाहरू बन्द गरेको थियो। गत जूनमा मात्र केही खुकुलो गरी अमेरिकी सैन्य अखाडामा काम गर्ने कामदारलाई आउने अनुमति दिइएको थियो। फ्रान्सेली शहर निसको एक गिर्जाघर अगाडि एक व्यक्तिको छुरा प्रहारबाट तीनजनाको मृत्यु भएको छ। हत्यामा संलग्न व्यक्तिको प्रहरीको गोलीबाट मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। हत्या हुनेमा एक महिला र दुई पुरूष रहेको निस शहरका मेयर क्रिस्टियन एस्ट्रोसीले बताउनुभयो। निस शहरको प्रसिद्ध गिर्जाघर नर्थ ड्याम बसेलिका अगाडि भएको उक्त आक्रमणलाई आतंककारी हमलाको संज्ञा दिँदै अनुसन्धान अघि बढ़ाइएको पनि मेयर एस्ट्रोसीले जानकारी दिनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछि नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व ब्याङ्कले 9,44,00,000,000 रूपियाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। कोविड 19 पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्जाल विस्तार तथा उद्यमशीलता प्रवर्धन गर्न ब्याङ्कले त्यस्तो रकम प्रदान गर्ने निर्णय गरेको हो। ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना कार्यान्वयन गर्न ब्याङ्कले ऋण स्वरूप उक्त रकम नेपाल सरकारलाई प्रदान गर्ने निर्णय भएको वाशिङटन डीसी स्थित विश्व ब्याङ्कको प्रधान कार्यालयले जनाएको छ। नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन तथा सार्वजनिक निजी साझेदारीको भावना प्रवर्धन गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजनामा यो सहायता सहयोगी हुने विश्वास विश्व ब्याङ्कले गरेको छ। चिया, कफी, फलफूल र औषधि जन्य वस्तुको उत्पादनले कोविड 19 पछिको आर्थिक पुनरुत्थानमा नेपाललाई भर्ते गर्ने अपेक्षा ब्याङ्कले गरेको छ। राष्ट्रिय गौरवको सड़क आयोजना कालीगण्डकी लोकमार्गको विस्तारको काम शुरू भएको छ। पर्वत खण्डमा पर्ने 55 किलोमिटर खण्डमा रोकिएको कामले गति लिएको छ। ठेक्का आह्वान मन्द गतिमा अघि बढ़िरहेको कामले पछिल्लो समय भने गति लिएको छ। लोकमार्ग आयोजना कार्यालयले चालू आर्थिक वर्षभित्र 12 किलोमिटर ट्र्याक खोल्ने र 7 किलोमिटरमा कालो पत्रे गर्ने तथा बाँकी खण्डको स्तर उन्नति गर्ने गरी काम अघि बढ़ाएको जनाएको छ। कोरिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख नगेन्द्र सुवेदीले सेतीबेणीदेखि रानीपानीसम्मको सड़क कालो पत्रे गर्नका लागि 41 करोड़ रूपियाँ लागतको बोलपत्र आह्वान भई निर्माण कम्पनीले काम शुरू गरिसकेको जानकारी दिनुभयो। यो सड़कले छिमेकी देश चीन र भारतलाई जोड्नेछ। एसियाली विकास ब्याङ्कले नेपालमा प्रदूषण रहित इटा उत्पादन गर्न सरकारलाई 1,47,00,000 अनुदान प्रदान गर्ने भएको छ। आगो प्रयोग नगरी वातावरण र जनस्वास्थ्यमा असर नपर्ने प्रविधिको उपयोग गर्दै इटा उत्पादन गर्न एसियाली विकास ब्याङ्कले अनुदान स्वरूप त्यस्तो रकम प्रदान गर्ने निर्णय भएको जनाएको छ। ब्याङ्कले उक्त सहायताले नेपालमा इटा उत्पादनको क्रममा हुने प्रदूषण नियन्त्रण गर्न समेत सहयोग पुग्ने विश्वास गरेको छ। यो साताको अन्तिम कारोबारको दिन बिहिबार नेपाली शेयर बजारको कारोबार रकम 3 अर्ब रूपियाँ माथि पुगेको छ। नेप्से परिसूचक भने यस दिन अघिल्लो दिनको तुलनामा केही घटेको छ। दशैं विदाको एक दिन अगाडि 2 अर्बको कारोबार भएको बजारमा विदा सकिएर खुलेपछि बुधबार पौने 3 अर्ब बराबरको कारोबार भएको थियो भने बिहिबार कारोबारमा थप वृद्धि भएर 3,03,00,000,000 माथि पुगेको छ। दशैं पछिको पहिलो कारोबार दिन बिहिबार नेपाली बजारमा सुन चाँदीको भाव ओह्रालो लागेको छ। बिहिबार सुनको भाव तोलामा 1,000 रूपियाँले घटेको छ। यस दिन छापावाला सुन प्रति तोला 94,700 रूपियाँमा र तेजाबी सुन प्रति तोला 94,200 रूपियाँमा कारोबार भएको छ। यसअघि कार्तिक 6 गते सुन प्रति तोला 95,700 रूपियाँमा किनबेच भएको थियो। यसै गरी चाँदीको भाव पनि बिहिबार तोलामा 50 रूपियाँले घटेको छ।
अब खेल समाचार। नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरू गरेको छ। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण शुरू गरेको हो। प्रशिक्षणका लागि खेलाड़ी काठमाण्डु आइसकेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एन्फाले खेलाड़ीलाई त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ। प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषदले राखेपले एन्फालाई अनुमति दिइसकेको छ। नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरू गर्नेछ। मुख्य प्रशिक्षक युहान कालिन स्वीडेनमा का कारण एन्फाले महर्जनलाई टीम हेर्ने जिम्मेवारी दिएको हो। टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन्। नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ। ढाका स्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कार्तिक 28 गते हुनेछ। दोस्रो मैत्रीपूर्ण खेल आगामी मंगिर 2 गते हुने एन्फाले जनाएको छ। फिफा विश्वकप छनौटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। अब मौसम। आगामी 24 घण्टामा देशको पश्चिमी पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 14.6 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 11.4 डिग्री सेल्सियस, पोखराको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 13.6 डिग्री सेल्सियस, नगरको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 11.7 डिग्री सेल्सियस, दिपायलको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपालमा कोरोना भाइरसबाट आज थप 3038 जना संक्रमण मुक्त, थप 2364 जना संक्रमित, 17 जनाको मृत्यु। नेपाली कंग्रेस केन्द्रीय कार्य समिति बैठक भोलि बस्दै नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व ब्यांकले 9.44 अर्ब रूपियाँ ऋण उपलब्ध गराउने र भियतनाममा पहिरोका कारण कम्तीमा 21 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।